আসল খাবার
দাজুভাই তথা দিদি বহিনীহরু নমস্কার আউনুহোস পরমেশ্বরকো বারেমা সহি কুরা শুনুন ইয়ো চিত্রমালাকো কিতাব সমাউনুহোস যব ইয়ো বাধাকো স্বর শুনেছন তব অগাড়ি ভয়াকো চিত্র হেরনুহোস यस चित्रमालामा भएका मान्छेहरू र चित्रहरू मान्छेले कल्पना गरेर बनाएका फोटाहरू मात्रै हुन्। यो चित्रमालाको पुस्तकले मान्छेको सुरुदेखिको कुरालाई बताउँदछ। परमेश्वरको बारेमा साँच्चैको कुरा थाहा पाउनको लागि कृपया यो सन्देशलाई ध्यान दिएर पछाडि समय सुन्नुहोला। चित्र नम्बर एक। यस चित्रमा हामीले देख्न सक्छौ कि धेरै वर्ष अगाडि यो पृथ्वी थिएन। त्यही बेला जमिन, पानी, पशु तथा रुख बिरुवाहरू केही पनि थिएनन्, जिउनु पनि केही पनि थिएन। त्यही बेला परमेश्वर मात्रै हुनुहुन्थ्यो, जो एकमात्र जिउँदो परमेश्वर हुनुहुन्छ। युगौंदेखि परमेश्वर एकै ठाउँमा मात्रै हुनुहुन्छ। परमेश्वरले सबै चिजहरूमाथि राज्य गर्नुहुन्छ। उहाँले कुनै खराब कुरा गर्नुहुन्न, किनकि उहाँ पवित्र हुनुहुन्छ। उहाँले जहिले पनि साँच्चीकै कुरा मात्रै बोल्नुहुन्छ। जब परमेश्वरले यो संसार बनाउनु भयो तब उहाँले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। फेरि उहाँले भन्नुभयो पानी र सुक्याको जमिन भइजाओस् र ती कुराहरू पनि भए। चित्र नम्बर दुई। चित्रमालामा भएको यस किताबको नाम बाइबल भनिदो छ। परमेश्वर हामीहरूसँग बाइबलको वचनद्वारा बोल्नुहुन्छ। बाइबलले हामीकन साँच्चै परमेश्वरको बारेमा भन्दछ। परमेश्वरले सबै मान्छेलाई माया दहन, बाइबलले हामीलाई शान्ति र आनन्दको बाटो देखाउँछ। यसमा भनेका सबै कुराहरू बाइबलका कुराहरू हुन्। चित्र नम्बर तीन। यस चित्रमा हामी देख्छौ कि सृष्टिको समयमा जब परमेश्वरले आफ्नो वचन बोल्नुभयो तब घाम, जुन र ताराहरू सृष्टि भया। हामीले खाने फलफूल र सागसब्जी तरकारीहरू साथै सबै रुख बिरुवाहरू पनि परमेश्वरले बनाउनु भएको हो र उहाँले भन्नुभयो यी राम्रा छन्। त्यसपछि परमेश्वरले सबैभन्दा पहिलो मान्छेलाई बनाउनु भयो, जसको नाम आदम थियो। त्यसपछि परमेश्वरले आदमको लागि एउटा स्वयं मान्छे बनाइदिनु भयो, जसको नाम आदमले हवा भनिराखे। परमेश्वरले बनाएका सबै चिजहरूको अधिकार उहाँले आदम र हवालाई दिनुभयो। आदम र हब्बा परमेश्वरसँग एक आपसमा मिलिकन बस्दा थिया, कुराकानी गर्दा थिया र सङ्गति पनि गर्दा थिया। हरेक दिन परमेश्वर तिनीहरू आउँदा थिया, तिनीहरूकन भेट्दा थिया र एक आपसमा कुराकानी पनि गर्दा थिया। चित्र नम्बर चार। अब हामी यहाँ देख्दा छौ कि परमेश्वरले आदम र हवाकन एक राम्रो बगैँचामा राखिदिया। त्यो मस्त मस्त फलफूल पाइने राम्रो ठाउँ थियो। परमेश्वरले तिनीहरूकन भने बगैँचाका बिचति भएका रुखका फल छोडिकन तिमीहरूले सबै फल खान सक्नेछौ, तर नखानु भनेको रुखको फल खाएपछि तिमीहरू त्यही बेला मर्नेछौ। तर आदम र हवा बाहेक त्यही बगैँचामा एक दुष्ट पनि थियो, जसको नाम शैतान थियो। शैतान भूत प्रेत र दुष्ट आत्माहरूको राजा हो। त्यो परमेश्वर साथै मान्छेहरूको पनि शत्रु हो। एक दिन शैतान आएर हवाकन छल गरिकन भन्यो, यदि तिमीले यो रुखको फल खायौ भने तिमी मर्ने छैनौ, तर तिमी परमेश्वर जस्तै हुनेछौ र सबै कुराहरू जान्नेछौ। शैतानको कुरा हवाले विश्वास गरिन् र तिनले परमेश्वरको भनेको कुरा मानिनन्। हवाले त्यही रुखको फल टिपिकन खाइन् र आदमलाई पनि दिइन्। परमेश्वरले भनेको कुरा नमान्दा उनीहरूमा पाप आयो र परमेश्वरले तिनीहरू कन त्यही बगैँचाबाट निकालिदिनु भयो। त्यही दिनदेखि परमेश्वरसँग मान्छेको सम्बन्ध टुट्यो। चित्र नम्बर 5। यस चित्रमा हामीले हेर्यौं भने आदम र हवाका जन्मेकाहरूमा पनि उनीहरूको पापी स्वभाव रहन गयो। आदम र हब्बाका पनि दुईजना छोराहरू थिए। तिनको नाम कोइन र हाबिल थियो। जब तिनीहरू ठुला भएपछि हाबिल गोठालो भयो र कोइन चाहिँ किसानी भयो। एक पटक कोइनले आपूर्ति भएको केही अन्न परमेश्वर कहाँ बलि भेटीको रूपमा ल्यायो। हाबिलले पनि भेटीको रूपमा आफ्नो गोठबाट एउटा भेडो ल्यायो। हाबिलको भेटीबाट परमेश्वर खुसी हुनुभयो, किनभने हाबिलले साँच्चै नै परमेश्वरलाई माया अद्भुत थियो र उहाँको आज्ञा पालन अद्भुत थियो। तर कहिले परमेश्वरको आज्ञा पालन पनि अद्दैन थियो र उसको भेटी पनि परमेश्वरले स्वीकार भएनन्। त्यसकारण कोइन धेरै रिसायो र आफ्नो भाइ हाबिललाई हार्यो। कोइनले अर्याको काम परमेश्वरले देख्नुभयो र कोइनलाई परमेश्वरले त्यस ठाउँबाट टाढा धपाउनु भयो। चित्र नम्बर 6। यस चित्रमा हामीले भेटेका छौँ कि मस्तै वर्षपछि आदमका मस्तै छोराछोरीहरू जन्मे। तिनीहरू कसैले पनि परमेश्वरको भनेको मानेनन्। ती सबै आफ्नै इच्छा अनुसार हिँडे। तिनीहरूले मस्तै नै खराब कामहरू गरे। यसकारण परमेश्वर दुखी भइकन भन्नुभयो, यी सबै मान्छेकन नाश गर्न म ठुलो मेघ बर्साउनेछु। तर त्यहाँ एकजना मान्छे थिए जसले परमेश्वरकी आज्ञाहरू पालन गर्दथ्यो। उनको नाम नुह थियो। आदमदेखि नुहसम्म 9 पुस्ता भएको थियो। परमेश्वरले नुहकन भन्नुभयो, तिमीले एउटा ठुलो जहाज बनाऊ र त्यो बनाइसकेपछि सबै भएका प्राणीहरूबाट एक एक जोडी त्यसभित्र ल्याऊ। परमेश्वरले नुहलाई जे जे भन्नुभएको थियो त्यही गरे। त्यसपछि नुह र तिनकी छोराइनी आमा तीनजना छोराहरू र बुहारीहरू सँगसँगै त्यही ठुलो जहाजभित्र पसे। त्यही पछि परमेश्वरले जहाजको देहेलो बन्द गरिदिए। चित्र नम्बर 7। यस चित्रमा हामीले भेटेका छौँ कि परमेश्वरले 40 दिनसम्म लगातार स्वर्गबाट मेघ पार्नुभयो। अनि धरतीबाट पनि पानीका मूल फुटे र सबै ठाउँ पानी नै पानीले भरियो। यतिसम्म कि अग्ला अग्ला लाग्ना डाँडा काँडा सबै पानीले डुब्यो। सबै जीवित प्राणीहरू, जनावरहरू, चराचुरुङ्गीहरू, जन्तु र मान्छेहरू सबै डुबेर मरे। तर नुह, उनको परिवार र त्यही जहाजभित्र भएका सबै प्राणीहरू बाँचे। पानी नसुकेसम्म करिब 1 वर्षसम्म त्यो ठुलो जहाज पानीमाथि नै चढिरह्यो। पानी सुकेर सुकिएको जमिन भेटिएपछि नुह र उनका परिवार सबै प्राणीहरू जहाजबाट उत्रिकन बाहिर हिँड्न लागे। चित्र नम्बर 8। यस चित्रमा हामी अब्राहमले आम्नी स्वाहिनी साराबाट आफ्नो छोरा इसाकलाई आम्नु कोलमा लिन लागेको देख्छौ। नोहदेखि अब्राहमसम्म 10 पुस्ता थिए। अब्राहमका बाउजूले झुट्टा देवी देवताहरूको पैठ अध्याय, तर अब्राहमले साँचो र जीवित परमेश्वरको पूजा अध्याय। अब्राहम र उनकी स्वयनी बुढेसकाल पुग्दा पनि उनीहरूको कुनै पनि सन्तान भएको थिएन। एकपटक सैनामा परमेश्वर अब्राहमसँग बोल्नुभयो, स्वर्गका ताराहरूलाई हेर, के तिनीहरूलाई तिमी गर्न सक्छौ? तम्मा सन्तान पनि त्यस्तै स्वर्गका ताराहरू समान मस्तै हुनेछन्। तारा पनि उमेरले बुढी भइसकेकी थिइन्। त्यसो भए तापनि परमेश्वरले तिमीकन एउटा छोरा जन्माउने सज्ञाको बनाउनुभयो। परमेश्वरले अब्राहम र सारा कन एउटा छोरो दिनुभयो, जसको नाम उनीहरूले इसाक भनिकन राखे। परमेश्वरले वाचा गर्दै भन्नुभयो कि इसाकको सन्तानबाट मुक्तिदाता जन्मनेछन्, जसले सारा संसारको पाप उठाइकन लैजानु हुनेछ। परमेश्वरले सधैँ साँच्चै बोल्ला छन्। साँच्चै नै परमेश्वरले वाचा गर्नु भएको अनुसार संसारमा मुक्तिदाता पठाउनु भयो। उहाँको नाम येशु ख्रिष्ट हो। उहाँसँग तपाईँ र मेरो पापलाई हटाइदिने र त्यसबाट हानिकन शुद्ध पार्ने शक्ति छ। चित्र नम्बर 9। अब यस चित्रमा हेर्यो भने एकजना मान्छ हातमा ढुङ्गाका पाटीहरू लिएर डाँडाबाट उदो आइरहेको देख्न सक्छौ। उनको नाउँ मुसा हो। उनी अब्राहमको वंशका थिए। अब्राहमका मस्तै सन्तानहरू भए। तिनीहरू मध्ये केहीको बारेमा तपाईँहरूले यो नक्सामा थाहा पाउनेछौ। परमेश्वरले मुसाकन आफ्ना आज्ञाहरू दिए र मुसाले ती आज्ञाहरू मान्छहरूकन भए। जब मान्छहरूले परमेश्वरका नियमहरू बारे थाहा पाए, तब तिनीहरूले कस्तो जीवन बिताउनु पर्छ भन्ने कुरा जाने। हामी सबैले परमेश्वरको आज्ञा पालन गराएको परमेश्वर चाहनुहुन्छ। चित्र नम्बर 10। यस चित्रमा हेर्नुहोस्, यस मान्छेले काठको मूर्तिकन ढुकिरहेको छ। हामीले आफ्नै हातले बनाएका देवी देवताका मूर्तिहरूकन अथवा कुनै पनि आकारहरूलाई पुज्नु हुँदैन भनिकन परमेश्वरले हामीकन भन्नुहुन्छ, किनभने साँच्चै परमेश्वर एकै हुनुहुन्छ र हामीले उहाँकन मात्रै पुज्नु पर्दो छ। यहाँ यी चारैजनाले प्रार्थना गरिरहेको हेर्नुहोस्। परमेश्वर भन्दछन्, मान्छेहरूले शरीरसम्म आफ्ना कामहरू गर्नुपर्दो छ र सातौं दिनमा थकाई मार्नु पर्दो छ। जसरी अरू दिनहरूमा हामी परमेश्वरलाई पूजा छौँ, आराम अर्याको दिनमा अरू दिनहरू भन्दा बढी समय निकालिकन अथवा कामहरूबाट फुर्सद लिइकन परमेश्वरको आराधना गर्नुपर्दो छ। यस बालकलाई हेर्नुहोस्, उसले आफ्ना आमा बाउजूकन केही खानेकुरा ल्याइरहेको छ। परमेश्वर भन्नुहुन्छ, यस्तो काम गर्नु साह्रै राम्रो हो। छोरा छोरीहरूले आफ्ना आमा बाउजूकन माया गर्नुपर्दो छ र आमा बाउजूले भनेको मान्नु पर्दो छ। यी मान्छेहरूलाई हेर्यो भने उनीहरू आपसमा झगडा अरिरहेको देख्दा छन्। परमेश्वर भन्नुहुन्छ, तिनीहरू कसैले हत्या गर्नु हुँदैन। चित्रमा भएको यो मान्छेकन हेर्नुहोस्, जो अर्काकी जोइसँग अनैतिक काम गरेको छ। यस्तो काम गर्नु पाप हो भनिकन परमेश्वर भन्नुहुन्छ। हामीहरूले व्यभिचार अथवा नराम्रो काम गर्नु हुँदैन। नक्सामा हेर्नुहोस्, यहाँ एक मान्छेले अर्काको माल सामान चोरीकन लान खोजेको छ। हामीहरूले कहिले अर्काको चोरी गर्नु हुँदैन भनिकन परमेश्वर भन्नुहुन्छ। अर्काको चिज सम्पत्ति वा कुनै पनि कुराको लालच गर्नु हुँदैन भनिकन परमेश्वर भन्नुहुन्छ। हामीहरूले चित्रमा देखाइएका जस्ता कुराहरू गर्नु हुँदैन भनिकन परमेश्वर भन्नुहुन्छ। यी कुराहरू परमेश्वरले पवित्र बाइबल धर्मशास्त्रमा भन्नु भएको छ। हामीले अन्य सबै कुराहरू परमेश्वरलाई थाहा छ, तर हामीहरू यस्ता कुराहरू लुकाउन खोज्दछौ। तर परमेश्वरले त हाम्रा मनमा भएका एक एक विचारलाई जान्नु हुँदो छ। चित्र चित्र नम्बर 11 यस चित्रमा हेरौं अब्राहम र मूसाको समयमा यदि कुनै मान्छेले पाप गर्यो भने पापबाट छुटकारा पाउनको लागि त्यस मान्छेले कुनै पशुको बलिदान गर्नु पर्दो थियो। यसरी त्यस बलिदानबाट उसले आफू पापी छु भनी स्वीकार गर्नु पर्दो थियो। आज भोलि हामीले हाम्रा पापबाट छुटकारा पाउनका कुनै पशुहरूको बलिदान गर्नु पर्दैन, किनभने परमेश्वरले हाम्रा पाप शुद्ध गर्नको लागि मुक्तिदाता पठाइदिनु भएको छ। उहाँको नाम येशु ख्रिष्ट हो। हाम्रा पापको निम्ति बलिदान भएर हाम्रो सट्टामा मर्नको लागि येशु ख्रिष्ट क्रुसमा टाँगिनु भयो। तर मर्नु भएको 3 दिनपछि मृत्युकन जितेर जिउँदो भई उठ्नुभयो। अब तपाईँहरू मध्ये जसले म एक पापी मान्छौ भनी सम्झनुहुन्छ, येशु ख्रिष्टमाथि तपाईँ विश्वास गर्नुहोस् र आफ्नो पापको खातिर पश्चाताप गर्नुहोस्। साँच्चो हृदयले पश्चाताप गर्नुभयो भने परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गर्नुहुन्छ। चित्र नम्बर 12 अब येशु ख्रिष्ट यस संसारमा कसरी आउनुभयो भन्ने बारे सुन्नुभयो त। त्यस समयमा एउटी मरियम नाउँ अर्याकी गर्ने छोरी छिन्। उनको येशु नाउँ अर्याको मान्छसँग बिहाको लागि मगनी भइसकेको थियो। एक दिन स्वर्गबाट एकजना स्वर्गदूत आइकन मरियमलाई भने, परमेश्वरको पवित्र आत्माद्वारा तिमी गर्भवती हुनेछौ र तिमीले एउटा पुत्र जन्माउने छौ जसको बारेमा परमेश्वरले वाचा गर्नु भएको थियो र उहाँद्वारा नै मानिसको पाप हटाइनेछ। यसरी नै परमेश्वरको स्वर्गदूतले यीशु कन पनि सैनामा भने, यीशु मरियम कन बेहार्नलाई तिमी नडराऊ, सुन जुन बालक उनले जन्माउने छिन् त्यो परमेश्वरको पवित्र आत्माबाट जन्मेको हुनेछ। त्यही पछि यीशुले मरियम कन बेहारे, तर बालक नजन्मिदासम्म ती दुई सँगै धुलेनन्। यसरी परमेश्वरले यीशु कन यस संसारमा पठाउनु भयो। चित्र नम्बर 13 अब यस चित्रमा हेरौं मरियम र युसुफ बेथलेहम नामको गाउँमा आइपुगेका छन्। मरियमले बालक येशुकन गोठमा जन्माइन्। त्यस ठाउँको वरिपरि गोठालाहरू आफ्नो बगालको रेखदेख गरिरहेका थिए। अचानक एउटा स्वर्गदूतले गोठालाहरू कहाँ आएर भने, नडराओ किनभने मैले तिमीहरूकन एउटा खुसीको कुरा ल्याएको छु र यस कुराले मान्छेहरूकन आनन्दित बनाउनेछ। आज राति परमेश्वरको पुत्रको जन्म भएको छ। उहाँले नै सबै पापी मान्छेकन बचाउनुहुन्छ। उहाँ नै ख्रिष्ट प्रभु हुनुहुन्छ। स्वर्गदूतले यति भनेपछि अरू धेरै स्वर्गदूतहरू पनि आएर त्यसै भने, तिनीहरू सबै मिलिकन परमेश्वरको आराधना गर्दै भजन गाए र परमेश्वरको प्रशंसा गरे। त्यसपछि ती गोठालाहरू येशूको दर्शन गर्न गया। चित्र नम्बर 14 यस चित्रमा येशूकन हामी उहाँको बाल्य अवस्थामा देख्दछौ। त्यही बेला उहाँ 12 वर्षको हुनुहुँदो थियो। उहाँ ठुला ठुला विद्वान पण्डितहरूसँग बसिकन विशेष कुराको विषयमा छलफल गर्दै हुनुहुन्छ। के एउटा भर्खरको छिटोले ठुला ठुला विद्वान पण्डितहरूकन सिकाउन सक्छ? हामीकन सम्भव नलाग्न सक्छ, तर यसोको ज्ञान बुद्धि भेटिकन तिनीहरू नै अचम्मित हुन्थे। अर्को नक्सामा येशु जवान मान्छ भइसक्नु भएको देखाएको छ। उहाँको ज्ञान बुद्धि अति असम्मको थियो। उहाँले परमेश्वर साथै मान्छेहरूकन खुसी तुल्याउनु भयो। परमेश्वरले भन्नुभयो, यसुले भनेका कुराहरू सुन, उनले मैले भन्न चाहेका कुराहरू भन्दछन्। चित्र नम्बर 15 यस चित्रले भेटाउँछ कि यीशु शक्तिशाली हुनुहुन्छ। शैतान अथवा कुनै दुष्ट आत्माहरूको शक्ति भन्दा यीशुको शक्ति मस्त छ। जादु वा तन्त्र मन्त्र भन्दा यीशुको शक्ति धेरै महान छ। उहाँले चाहनु भयो भने जुनसुकै रोगलाई पनि भलो पार्न सक्नुहुन्छ। यहाँ पहिलो चित्रमा हेरौँ त यीशुले एउटा अन्धोलाई निको पारिरहनु भएको छ। चित्रमा भएको यस मान्छ जन्मैदेखि अन्धो थियो। बीचको चित्रमा हेर्नुहोस् त यी नानी छोटी मर्याकी थिइन्, तर यीशुले तिनीकन जिउँदो पार्नुभयो। उहाँले अरू पनि धेरै मरेका मान्छेहरूकन जिउँदो तुल्याउनु भयो। यीशु साँच्चीकै परमेश्वर हुनुहुन्छ। यहाँ अर्को चित्रमा तपाईँले यीशुकन पानीमाथि हिँडिरहनु भएको भेट्नुहुन्छ। आधी बेरीहरू समेत यीशुले हकार्नु हुँदा थामिन्थे र शान्त हुँदा थिए। संसारको सबै चिजहरूमाथि यीशुको अधिकार छ। चित्र नम्बर 16। अब यस चित्रमा हेरौं, यीशुले जहिले पनि असल काम मात्र गर्नुभयो। उहाँले कहिले पनि पाप गर्नु भएन। यीशुले मान्छेहरूकन साँच्चै परमेश्वरको बारेमा शिक्षा दिनुभयो। साथै संसारका सबै मान्छेहरू पापी छन् र पापबाट छुटकारा पाउन आवश्यक छ भनिकन बताउनुभयो। धेरै मान्छेहरूले आफ्ना पाप स्वीकार गरे र पश्चाताप गरे, तर कतिले आफू पापी छु भनी मानि लिएनन् र परमेश्वरमा फर्केनन्। ती मध्ये धेरै जसो धार्मिक विद्वान र गुरुहरू थिए। ती धार्मिक विद्वान र गुरुहरूले यीशुकन घिराए र तिनीहरूले उहाँलाई अदालतमा ल्याए। सिपाहीहरूले यीशुलाई पिट्या र कुर्रा लगाया। साथै उहाँको अनुहारमा छुटे, उहाँको शिरमा काँडाको मुकुट लगाइदिए र तिनीहरूले उहाँको मैठै गिल्ला गरे। तिनीहरूले आफू कन यसो गरे तापनि यीशुले तिनीहरूको विरोध गर्नु भएन र आफू कन छुटाउन पनि चाहनु भएन। यीशुले ती दुष्ट मानिसहरूकन आफूमाथि खराब व्यवहार किन गर्न दिनुभयो त? कारण यही हो कि यीशु मान्छेहरूको पापको निम्ति बलिदान हुनकन यस संसारमा आउनु भएको हो। चित्र नम्बर 17। यस चित्रमा हेरौं, यीशुको समयमा अपराध गर्ने मान्छेहरूकन यसरी काठको क्रुस बनाएर झुन्डै मार्ने नियम थियो। रोमी सिपाहीहरूले यीशुकन पनि हात खुट्टामा किला ठोके र ठाडो पारेर क्रुसमा झुन्ड्याइदिए। मान्छेहरूको पापको निम्ति यीशुले यस्तो दुःख कष्ट सहनुभयो। परमेश्वर पिताले भन्नुभयो, यीशु ख्रीष्टको क्रुसको मृत्यु समस्त मान्छेहरूको पापको निम्ति बलिदान हो। यसै कारण यदि हामीले हृदयबाट नै आफ्नो पापको पश्चाताप गर्यौं भने र यीशुमा विश्वास गरी ती पाप अन्नबाट फर्क्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ। के तपाईँ आफूले अरेका पापहरू क्षमा भएको चाहनुहुन्छ? परमेश्वरले आफ्नो वचनमा भन्नुभएका कुराहरूमा विश्वास गर्नुहोस्। उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ, किनभने हामीले भेट्यौं कि यी सबै उहाँले हाम्रै निम्ति गर्नुभयो। चित्र नम्बर 18। यस चित्रले बताउँछ कि यीशु काठको क्रुसमा मर्नु भएको हो। उहाँका केही चेलाहरूले उहाँको लाशलाई ढुङ्गाको चौरोमा राखे र चौराको मुखलाई ठूलो ढुङ्गाले छोपिदिए। यशुको मर्याको शरीर तीन दिनसम्म चौरामा रह्यो। मरियम र केही आइमैहरू उहाँको मर्याको शरीरलाई हेर्न चौरामा आए, तर तिनीहरूले चौरो उगाएरै देखे र यशुको शरीर त्यहाँ थिएन। अचानक ती स्त्रीहरूले त्यहाँ दुईजना स्वर्गदूतहरू देखे र तिनीहरूले ती स्त्रीहरूकन भने, यशु यहाँ चौरामा हुनुहुन्न, उहाँ त फेरि जिउँदो भइसक्नु भएको छ। तपाईँहरूले हाम्रा पुर्खा आदमका कुरालाई फेरि सम्झनुहोस्, जब शैतानले आदम र हवाकन छल गरेर पाप नलाएको थियो तब उसले सोचेको थियो कि ऊ अब संसारकै मालिक भएको छ। तर यशु ख्रिस्ट हाम्रा पापहरूका निम्ति क्रुसमा मर्नुभयो र हाम्रा पापहरू हटाइदिनुभयो र मृत्युबाट जिउँदो उठिकन शैतानमाथि विजय प्राप्त गर्नुभयो। अब हामी माथि शैतानको कुनै शक्ति वा अधिकार छैन। चित्र नम्बर 19। यस चित्रमा तपाईँहरू देख्नुहुन्छ कि यशु जिउँदो हुनु भएको छ। जब यशु जिउँदो हुनुभयो, मस्तै मान्छेहरूले र उहाँका आफ्नै चेलाहरूले पनि उहाँकन भेटे। एकजना यशुका चेला थोमाले भने, म यशु जिउँदो भइकन उठ्नु भएको छ भन्ने विश्वास गर्दिन। यदि मैले उहाँका हात खुट्टामा भएका किलाका टोटहरूमा आम्ना औँला राखेर हेर्न पाए भने मात्र उहाँ साँच्चै नै जिउँदो भई उठ्नु भएको रहेछ भनी म विश्वास गर्नेछौ। पछि थोमाले यशुकन भेटे, उनले यशुका हात खुट्टामा भएका चोटहरू भेटे र उनले भने, तपाईँ मेरो प्रभु यशु हुनुहुन्छ। यशुले थोमाकन जवाब दिए, तिमीले त मकन भेटिकन विश्वास गर्यौ, तर धन्य हुन् तिमीहरू जसले मलाई नदेखिकनै विश्वास गर्दछन्। चित्र नम्बर 20। अब यस चित्रमा हेर्नुहोस्, यसो जिउँदो भई उठ्नु भएपछि 40 दिनसम्म पृथ्वीमा रहनुभयो। उहाँले धेरै मान्छेहरूकन दर्शन दिनुभयो। यसैले आमना सेवाहरूकन भन्नुभयो, अब म स्वर्गमा आमना बाउचु कहाँ जाँदैछु, तर तिमीहरूले सबै मान्छेहरूकन यी कुरा सुनाओ कि तिनीहरूका पापको लागि म क्रुसमा बलिदान भए र मृत्युलाई जितिकन जिउँदो भई उठे। अब जसले विश्वास अद्दो छ र मेरो आज्ञा पालन अद्दो छ उसको पाप क्षमा हुनेछ र मसँग स्वर्गमा बस्न पाउनेछ। चित्रमा तपाईँहरूले भेट्नुहुन्छ कि यसो आमा चेलाहरूकन छोडेर स्वर्गतिर जाँदै हुनुहुन्छ। दुईजना स्वर्गदूतहरूले चेलाहरूकन भने, यसो फेरि यस संसारमा फर्केर आउनुहुनेछ। चित्र नम्बर 21। यस चित्रमा हेर्नुहोस्, जब तमीले क्रुसलाई देख्दा छौ तब यसुले तम्मा निम्ति के अरिदिनुभयो ती कुराहरू विचार गर्नुहोस्। हामी सबै पापी छौ, यसु मात्र सिद्ध र पूर्ण रूपले धर्मी हुनुहुन्छ। यसुको मृत्युको अर्थ यही नै हो, हामी मर्नुपर्ने ठाउँमा यसु मर्नुभयो। यसुले हाम्रा पापको निम्ति दण्ड सहनुभयो र मर्नुभयो। जब परमेश्वरले हामी तर्फ हेर्नुहुन्छ, उहाँले यसुले हाम्रा लागि बगाउनु भएको रगत बारे सोच्नुहुन्छ। यदि हामी यसुमा विश्वास गर्छौ भने यो हामी पापीबाट धर्मी भए जस्तै हो। तपाईँ यस सम्बन्धमा के सोच्दै हुनुहुन्छ? यसुको क्रुसको मृत्यु नानो कुरा होइन। यदि तपाईँ उहाँलाई तिरस्कार गरेर टाढा जानुहुन्छ भने कुनै दिन उहाँले पनि आफ्ना मुख तपाईँबाट फर्काउनु हुनेछ। यसैले आज नै यसुमा विश्वास गर्नुहोस्। चित्र नम्बर 22। अब यस चित्रमा हेर्नुहोस्, परमेश्वरको वचनले भन्दछ कि बाटाहरू दुई किसिमका छन्। एउटा बाटो यसुको हो भने अर्को शैतानको हो। शैतानको बाटो फराकिलो छ। शैतानले धेरै मान्छेहरूलाई हत्याउँदो छ र तिनीहरू त्यसको बाटोमा हिँड्छन्। तिमीहरूले शैतानको बाटो अति राम्रो छ भनी ठान्छन्, तर राम्ररी हेर्नुहोस् त त्यो बाटो कहाँ पुगेर टुङ्गिन्छ? त्यो बाटो नरक पुगेर टुङ्गिन्छ। अनि पछि परमेश्वरले शैतान र त्यसका सबै दुष्ट आत्माहरू गर्न त्यही ठाउँ नरकमा फालिदिनुहुन्छ। यदि तपाईँ शैतानको पछि हिँड्नुहुन्छ भने त्यही डरलाग्दो ठाउँ नरकमा तपाईँ नष्ट हुनुहुनेछ। अब म तिनीहरूलाई यीशुको बाटोबारे भन्छु। त्यो बाटो साँघुरो छ अनि नापैजना मात्र त्यो बाटोमा लागेका छन्, तर यीशुको बाटो परमेश्वरको असल ठाउँ स्वर्गमा पुगेर टुङ्गिन्छ। यदि तपाईँ यीशुको बाटोमा हिँडेर स्वर्ग पुग्न चाहनुहुन्छ भने शैतानको बाटोलाई छोडिदिनुहोस्, यीशुलाई पछ्याउनुहोस् अनि परमेश्वरले तिमीलाई आफ्नो पवित्र आत्मा दिनुहुनेछ। उहाँ तिमीसँग त्यस बाटोमा हिँड्नुहुन्छ र तिमीलाई सहायता गर्नुहुन्छ। तिमीलाई यीशुको बाटोमा सधैँभरि हिँडिरहनका लागि पवित्र आत्माले सहायता गर्नुहुनेछ। के तिमी यीशुमा विश्वास गर्दछौ? यदि तिमीले यीशुमा विश्वास गर्न चाहनुहुन्छ भने यसरी यीशु प्रभुसँग प्रार्थना गर्नुहोस्। प्रभु यीशु, म एक पापी मान्छे हुँ भनी स्वीकार गर्छु। मेरा पापको ज्याला तिरिदिनका लागि तपाईँ क्रुसमा मर्नुभयो भनी म विश्वास गर्दछु। प्रभु यीशु, मलाई क्षमा गर्नुहोस् र मेरो हृदयलाई पवित्र बनाइदिनुहोस् ताकि म परमेश्वरसँग रहन सकू। धन्यवाद यीशु, मेरो प्रार्थना सुनिदिनु भएको लागि आमेन। यदि यो प्रार्थना तिमीले आफ्नो हृदयदेखि नै अर्नुभएको हो भने तिमी अब परमेश्वरका सन्तान र परमेश्वर तम्बा पिता हुनुभएको छ। चित्र नम्बर 23। यस चित्रमा हेर्नुहोस्, हामीहरूले यीशुको नाउँ धेरै पल्ट सुनिसकेका छौँ, तर यस संसारमा यीशु कहिले हुनुहुन्थ्यो? हाम्रा पुर्खाहरूको बारेमा सोचौ जो यीशुका पालाका थिया। ती पुर्खाहरू र हामीहरूका बीचमा लगभग 80 पुस्ता जति बितिसक्यो, त्यसैले यो कुरा धेरै वर्ष पहिलेका हुन्। यस बीचका समयमा धेरै मान्छेहरूले यीशुकन विश्वास गरे। विभिन्न देशका विभिन्न जनजाति भाषा भाषीका मान्छेहरूले यीशुलाई विश्वास गरे। यसरी प्रत्येक मान्छे यीशुकन विश्वास गरेर परमेश्वरका सन्तान हुन सक्छन्। तपाईँहरू पनि यीशुमा विश्वास गर्नुहुन्छ भने परमेश्वरका सन्तान हुनुहुनेछ र स्वर्गमा बस्न पाउनुहुनेछ। चित्र नम्बर 24। यस चित्रमा हेर्नुहोस्, यीशुको समयमा एकजना निकोदेमोस नाम गरेका धार्मिक गुरु थिए। एक रात उनी यीशु कहाँ आइकन बातचित पारे। यीशु प्रभुले सिकाउनु भएका कुराहरू निकोदेमोसले बुझ्न चाहन्थे, तर निकोदेमोस परमेश्वरको परिवारको सदस्य होइनन् भन्ने कुरा यीशु प्रभुलाई थाहा थियो। यसकारण यीशुले उनलाई भन्नुभयो, यदि कुनै मान्छे नयाँ अरि जन्मिन भए ऊ परमेश्वरको परिवारमा प्रवेश गर्न सक्दैन र स्वर्ग जान सक्दैन। निकोदेमोसले यसबारे केही विचार गरे र अचम्म मान्दै भने, कुनै मान्छे एकपल्ट जन्मिसकेपछि फेरि कहरी जन्मन सक्छ र? के उसको आमाले उसलाई फेरि गर्भमा राख्न सक्छन् र? यीशुले निकोदेमोसलाई भन्नुभयो, केवल परमेश्वरको आत्माले मात्र मान्छेलाई नयाँ जीवन दिन सक्नुहुन्छ। यस्तो मान्छे मात्र परमेश्वरको परिवारमा गनिन्छ र स्वर्ग जान योग्यको हुन्छ। मान्छेले आफैले आफै गर्न परिवर्तन गर्न सक्दैन, किनभने मान्छे सबै पापी छन्। यदि हामी पापी हौ भने मानिलिन्छौ र हाम्रा पापहरू यीशु प्रभुले हटाइदिन सक्नुहुन्छ भनी विश्वास गर्छौ भने परमेश्वरको पवित्र आत्माले हामीकन नयाँ जन्म दिनुहुनेछ। यीशुले यी सबै कुराहरू निकोदेमोसलाई भन्नुभयो। यदि तपाईँ पनि यीशुलाई आफ्ना पाप अपराधहरू माफ गरिदिनुहोस् भनी भन्नुहुन्छ भने परमेश्वरको आत्माले तमीलाई एक व्यक्तिलाई हौलो मान्छ बनाउनुहुन्छ। चित्र नम्बर 25। अब तपाईँहरू यस चित्रमा हेर्नुहोस्, जब यीशु स्वर्गमा फर्कन लाग्नु भएको थियो तब उहाँले आफ्ना चेलाहरूकन भन्नुभयो, म स्वर्गमा फर्केर जाँदैछु, तिमीहरूले पिताबाट पाएको वाचालाई पर्खिरह, जसकन पिताले तिमीहरूका माझ पठाउनुहुनेछ उहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुनेछ, पवित्र आत्मा तिमीहरूका मध्यौँदो बस्ना हुनुहुनेछ। यति भनिसक्नु भएपछि यीशु स्वर्गमा फर्किनुभयो। त्यसपछि उहाँका सबै चेलाहरू एउटा घरमा प्रार्थना अर्न भेला भए। केही दिनपछि उनीहरूले आफूले प्रार्थना अर्याएको कोठाभित्र ठुलो आँधी बेरी चल्याएको जस्तो आवाज सुने, तर त्यो आँधी बेरी थिएन, त्यो त परमेश्वरको आत्मा आइरहनु भएको थियो। यसुले बाचा अर्नु भएको परमेश्वरको पवित्र आत्मा आउनु भएको थियो। यदि तमीले यसुलाई पछ्याउनु भयो भने परमेश्वरको पवित्र आत्मा तमीमा आउनुहुनेछ र तमीभित्र बास गर्नुहुनेछ। परमेश्वरको वचन बुझ्न र उहाँका आज्ञाहरू पालन गर्न तमीलाई उहाँले मद्दत गर्नुहुनेछ। परमेश्वरको आत्माले तमीलाई बलियो र साहसी बनाउनुहुनेछ। तमी शैतानमाथि विजय हुनेछौ। पवित्र आत्माले तमीलाई एक ईश्वरीय जीवन जिताउन मद्दत गर्नुहुन्छ। चित्र नम्बर 26। फेरि यस नक्सामा हेरौँ, जब हामी अन्धकारमा हिँड्छौँ हामी धेरै जसो भइमान्दा छौँ। शैतानले भनेको मान्नु वा आफ्नै इच्छा अनुसार हिँड्नु चाहिँ अन्धकारमा हिँड्या जस्तै हो। यदि हामी शैतानको पछि हिँड्दा छौँ भने हामी सबै भय मानिने रहन्छौँ, तर हामी यसुकन पछ्याउँदा छौँ भने कुनै कुरादेखि हामी भय मान्नु पर्ने छैन, यो चाहिँ उज्यालोमा हेर्या जस्तै हो। यसुले हामीकन हेरिरहनुहुन्छ र कुनै कुराले हामीलाई नोक्सान पुर्याउन सक्दैन। यसुलाई थाहा छ कि हामी धेरै पल्ट भय मान्दा छौँ, तर जब हामीलाई भय लागेको अनुभव हुन्छ त्यही बेला हामी यसुसँग प्रार्थना गर्न सक्छौँ, अनि उहाँले हामीलाई सबै किसिमका भय लाग्नेबाट छुटकारा दिनुहुन्छ र हामीले फेरि भय मान्नु पर्दैन। चित्र नम्बर 27। यसमा विश्वास गर्ने हरेक मान्छेले बाइबलको वचन अनुसार जिउनु पर्छ। बाइबल परमेश्वरको वचन हो। बाइबलले भन्दछ यसमा विश्वास गर्नेले व्यभिचार गर्नु हुँदैन, कसैसँग दुश्मनी राख्नु हुँदैन, चोरी गर्नु हुँदैन, अनि मूर्तिहरूको पूजा र मरेका मान्छेका आत्माहरू पनि पुज्नु हुँदैन। यसमा विश्वास गर्ने मान्छेहरूलाई नै क्रिस्चियन भनिन्छ। चित्र नम्बर 28। क्रिस्चियन लोग्ने मान्छेहरू र आइमै मान्छेहरूलाई बाइबलले भन्दछ हामीले यसुको आज्ञा पालन गर्या भने तमी आइमै मान्छेहरूले पनि आम्ना लोग्ने मान्छेहरूको आज्ञा पालन गर, जसरी यसुले हामीलाई माया दान त्यसै नै तमी लोग्ने मान्छेहरूले पनि आम्ना आइमै मान्छेहरूलाई माया र यसुले हामीकन यति धेरै माया गर्नुभयो कि हामीकन बचाउनका लागि यसु मर्नुभयो। बाइबलले भन्दछ छोराछोरी हो आम्ना आमा बाउजूको आज्ञा पालन र आमा बाउजू हो आम्ना छोराछोरीहरूको हेरचाह र तिनीहरूकन यसुको बारेमा बताओ। हामीले कसरी जिउनु पर्छ भनेर परमेश्वरले हामीकन भनिसक्नु भएको छ, त्यसकारण हामीले असल जीवन जियाको परमेश्वर चाहनुहुन्छ। चित्र नम्बर 29। परमेश्वर भन्नुहुन्छ सबै मान्छेहरूको भलाइ र हामीले हाम्रा साथीहरू र परिवारकन माया अद्दा छौँ। तर हामीले हाम्रा शत्रुहरूसँग पनि माया गर्नुपर्दो छ। पहिलो चित्रमा हेरौँ, यी दुई मान्छेहरू पहिला शत्रु थिए, तर अब उनीहरू आआफ्ना हतियारहरू फालिकन मित्र भएका छन्। हामीले खराबको बदला खराब गर्नुहुन्न भनी परमेश्वर भन्नुहुन्छ। त्यसै गरी दोस्रो चित्रमा हेरौँ, यी दुवै फरक जातिका मान्छेहरू हुन्। यी जातिहरू सधैँ आपसमा झगडा थिए, तर यहाँ एकले अर्कालाई सहायता आएको देख्दा छौ। क्रिस्चियनहरूले अरूलाई सहायता अर्नै पर्दछ, बदला लिने काम अर्नु हुँदैन। चित्र नम्बर 30। यी दुई मान्छेहरू यसुलाई विश्वास गर्न चाहँदा छन्। तिनीहरूले आफ्ना मूर्तिहरू र तन्त्र मन्त्रका सामानहरू आगोमा पोल्दैछन्। पहिले हाम्रा सहायताको निम्ति हामीले भूत प्रेतहरू बोलाउँथ्यौँ भए, अब हामी ईश्वरका जनहरूले यसुलाई सहायता माग्न सक्छौ। यसुको शक्ति हाम्रा वरिपरि छ, त्यसैले कुनै खराबीले हानिकन हानि पुर्याउन सक्दैन, किनभने यसुको शक्ति भूत प्रेत बोक्सी तन्त्र मन्त्र र शैतानको शक्ति भन्दा महान र शक्तिशाली छ। त्यसकारण हामी विश्वासीहरूले यसुलाई मात्र पुकार्नु पर्दछ। चित्र नम्बर 31। विशेष गरी यस चित्रमा भएको मान्छको बारेमा मलाई भन्न मन पर्दछ। यस मान्छ प्रभु येशु यस संसारमा हुनुहुँदाको समयको हो, जसकन अनेकौं भूत प्रेमले सताइरहेको थियो। भूत प्रेमले सताएको कारण उभौला भएको थियो। मान्छहरूले उसलाई साङ्लो र डोरीले बाँधेर राख्दा थिए, तर उसले ती सबै बाँधेका चुराले दिन्थ्यो। येशु आएर त्यस मान्छलाई दयाले हेर्नुभयो र त्यस मान्छभित्र भएका दुष्ट आत्मालाई हकार्दै भन्नुभयो, यस मान्छलाई छोड र फेरि फर्केर नआइजा। शैतानको दुष्ट आत्मा र भूत प्रेतहरू येशूसँग भइमाने र त्यस मान्छबाट निक्लेर भागे। के चमिकन पनि यस्तै भूत प्रेतहरू र दुष्ट आत्माहरूले दुःख दिई सताइरहेका छन्? येशूलाई पुकार्नुहोस् अनि उहाँले तमीलाई ती सबै दुष्ट कुराहरूबाट छुटकारा दिनुहुनेछ। चित्र नम्बर 32। येशूको बाटोमा हिँड्न सजिलो छैन भनी हामीले सुनिसक्यौं। हामी भित्त एउटा ठूलो लडाईँ भएको हामी अनुभव गर्न सक्दा छौ। परमेश्वरको आत्माले हामी कन उहाँको बाटोमा हिँड्न, परमेश्वरलाई पछ्याउन अनि पवित्र जीवन जिउन सहायता गर्नुहुन्छ भने शैतानले पनि केही षड्यन्त्र रचिरहेको हुन्छ। त्यसले हामी कन परीक्षणमा पारेर नराम्रो काम अर्थात् पाप गर्न लागिरहेको हुन्छ। शैतानले हामी कन भन्दछ, धनी हुन कठोर परिश्रम गर, धनी भयो भने तिमीले नाम कमाउनेछौ र तिम्रो जीवन सुखमय हुनेछ। आफ्नो बारेमा मात्र विचार गर, अरूको वास्ता नराख, तिमी जे चाहँदा छौ त्यही बारे मात्र सोच। शैतानले यस्ता झुटा कुराहरू हानिकन भनिराख्दो छ अनि हामीलाई पनि यस्तै कुराहरू सुन्न मन लाग्दो छ। हामीहरू शैतानले भने जस्तै गरी यी सबै कुराहरू अड्दछौ। हामी क्रिस्चियनहरू नक्सामा उलिएको मध्यौदाको मान्छे जस्तै छौ। उसले असल काम गर्न सकोस् भने येशूले तिनलाई परमेश्वरको आज्ञा पालन गर्नलाई उत्साह दिँदै हुनुहुन्छ, अनि शैतानले पनि उसलाई आफ्नो कुरा भनेर खराब काम गर्न सिकाउँदैछ। हामी परमेश्वरका मान्छेहरू एउटा ठूलो संघर्षको मध्यौदा छौ, तर हाम्रा प्रिय मित्र येशू हाम्रा मध्यौदा हुनुहुन्छ। उहाँलाई मात्र पठाउन उहाँले हामीलाई सामर्थ्य तुल्याउन सक्नुहुन्छ। चित्र नम्बर 33। येशूले यो कथा मान्छहरूलाई सुनाउनु भएको हो। एकजना बाउजूका दुई छोराहरू थिए। एक दिन कान्छो छोरा बाउजू कहाँ आयो र आफ्नो अंश माग्यो। बाउजूले कति सन्जय बुझाइअदा पनि उसले मानेन र आफ्नो अंश लिएर ऊ गाउँ छोडेर एउटा ठुलो सहरमा बाइको। उसले सहरमा पुगेर जहाँ गफी र बहुत मजामा पैसा खर्च गर्यो। उसले आफूले चाहेका सबै थोक हर्यो। त्यसै कारणले साह्रै नै उसको धन सम्पत्ति सकियो अनि ऊ भिखारी सरह भयो। उसले धेरै दुःख कष्टहरू सहनु पर्यो। कयौं दिन त ऊ भोकभोकै पनि बस्नु पर्यो। केही समयपछि बल्ल उसको होस खुल्यो र पछुताउँदै फेरि बाउजू कहाँ फर्केर आयो। फर्केर उसले आफ्ना बाउजूसँग माथि माग्यो। बाउजूले आफ्नो छोरालाई धेरै माया गर्ने हुनाले उसलाई माफ दिनुभयो र सबैका लागि घरमा बस्न दिनुभयो। हामीहरू सबैजना यसले भन्नुभएको यस कथाको कान्छो छोरा जस्तै छौँ। हामीहरू सबैलाई परमेश्वर पिताले धेरै माया दान, हामीहरूले अरेका आफ्ना पाप अनि उहाँको आज्ञा तोडेको कारणले भारमा पर्दछौ। तब त्यस कान्छो छोराले जस्तै आफ्ना पाप स्वीकार गरि यसुमा आउँछौ भने परमेश्वरले हाम्रा सबै पाप र अशुद्धतालाई क्षमा गर्नुहुन्छ। चित्र नम्बर 34। यस नक्सामा हेर्नुहोस्। तमी बिरामी हुँदा के हार्नुहुन्छ? यसमा विश्वास गर्नेहरूले परमेश्वरलाई प्रार्थना गर्न सक्दछन्। यीशुको शक्तिले तम्बा रोग बिमारहरूलाई निको पार्न सक्दछ। तमीले अस्पतालबाट औषधिहरू प्राप्त गर्न सक्नुहुन्छ। यीशुले औषधिमा आशिष दिनुहुन्छ र औषधि खाँदा तिमी निको हुनेछौ। हामी जाँदै जसले भूत प्रेत खेलाएर दुष्ट आत्माहरूको शक्तिद्वारा रोग बिमारलाई निको पार्न खोज्दछन्, तिनीहरू कन यसुमा विश्वास गर्ने परमेश्वरका जनहरूले फुक्फा गर्न, चिन्ता बस्न, जोखाना हेर्न र रोग निको पार्नका लागि बोलाउनु हुँदैन, साथै तिनीहरू कहाँ जानु पनि हुँदैन। यसुको शक्ति तिनीहरूको भन्दा धेरै ठुलो छ। बाइबलले भन्दछ कि हाम्रो शरीर परमेश्वरको बास गर्ने मन्दिर हो, त्यसकारण हामीले यसको राम्रो हेरविचार गर्नुपर्दो छ। परमेश्वर हाम्रा पिता हुनुहुन्छ जसले हामी सबैलाई माया गर्नुहुन्छ। कहिले काहीँ उहाँले हाम्रो विश्वासको जाँच गर्नलाई हाम्रो जीवनमा यस्ता दुःख कष्टको समय पनि आउन दिनुहुन्छ। परमेश्वरले हामीकन जे दिनुहुन्छ ती सबै कुराको लागि हामीले उहाँलाई धन्यवाद दिनुपर्दो छ। चित्र नम्बर 35। यस चित्रमा हेर्नुहोस्। साथै हामी सबै एक दिन मर्नु पर्दो छ भन्ने कुरालाई विचार गर्नुहोस्। यदि आज नै तपाईँको प्राण गयो भए तपाईँको आत्मा कहाँ जान्छ? जब परमेश्वरका मान्छेहरू मर्दा छन् तब उनीहरूको आत्मा परमेश्वर कहाँ जान्छ? किनभने यसुले तिनीहरूको पाप क्षमा गर्नु भएको छ। अरू मान्छेहरूको आत्मा परमेश्वर कहाँ जान सक्दैन, किनभने उनीहरूको पाप यसुमा क्षमा भएको हुँदैन। यदि तपाईँले यसुमा विश्वास गरी आफ्ना पापको क्षमा माग्नु भएको छैन भने तपाईँको आत्मा गन्धकको आगो भएको ठाउँ नरकमा जान्छ। यदि तपाईँले यसुमा विश्वास गर्नु भएको छ भने तपाईँ मरेपछि तपाईँको आत्मा स्वर्गमा जान्छ, जहाँ सबै असल कुराहरू मात्र छन्। त्यहाँ दुःख कष्ट वा पीडा हुँदैन, त्यहाँ लडाई झगडा जस्ता कुराहरू पनि हुँदैनन्। स्वर्गमा केवल रमाट र खुसीका कुराहरू मात्र हुँदछन्। चित्र नम्बर 36। अब यस चित्रमा हेर्नुहोस्। हाम्रा शरीरमा धेरै अङ्गहरू छन्। हेर्नकन आँखा, सुन्नकन कान, बोल्नकन मुख र हिँड्नकन खुट्टा छन्। प्रत्येक अङ्गका आआफ्नै कामहरू छन्। यदि शरीरको कुनै अङ्ग बिरामी भयो भने अरू सबै अङ्गलाई पनि दुखेको थाहा हुन्छ। बाइबलले हामीलाई भन्छ, शरीरका विभिन्न अङ्गका फरक फरक काम भएर हामी विश्वासीहरूको पनि विभिन्न किसिमका कामहरू छन्। कोही मण्डलीकन हुर्काउने कामको जिम्मा लिएका पास्टरहरू छन्। लेखपट अर्न सक्नेले लेखपट अर्न नसक्नेहरूलाई बाइबलका कुराहरू सिकाउन सक्छन्। कसै कसैलाई खानपिनको बन्दोबस्त अर्ने सिट हुन्छ र त्यही अनुसार उनीहरूले काम अद्दा छन्। कसै कसैले परमेश्वरको प्रशंसाको लागि गीत भजनहरू बनाउन सक्छन्। कसैले पनि मेरो काम तिनीहरूको भन्दा महत्वपूर्ण छ भनेर छान्नु ठिक हुँदैन। हामीले जे अद्दा छौँ यसोको निम्ति अद्दा छौँ। तपाईँ आफू के कस्ता काम गर्न सक्नुहुन्छ भनी जान्नका लागि परमेश्वरसँग प्रार्थना गर्नुहोस्। यदि कोही बिरामी वा दुःख कष्टमा परेको छ भने हामीहरूले उनीहरूको लागि प्रार्थना गरिदिन सक्दा छौँ, साथै आफूले सक्दो सहायता गर्न सक्दा छौँ। त्यो पनि यसुको निम्ति अर्याको सेवा नै हो। चित्र नम्बर 37। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, तिमीहरूले छ दिनसम्म काम गर्नु तर सातौं दिनमा चाहिँ आम्ना सबै कामहरूबाट विश्राम लिनु। त्यस दिनमा तिमीहरूले आम्ना सबै कामहरूबाट फुर्सद लिएर मेरो आराधना गर्नु। यो विश्रामको दिन सबै विश्वासीहरू जम्मा हुने राम्रो समय हो। हामी मण्डलीमा वा कुनै झुण्डमा भेला हुन सक्दछौ र परमेश्वरको वचन सुन्न वा उहाँको आराधना गर्न सक्दछौ। उहाँको आराधना गर्दा हामीहरू परमेश्वरको स्तुति प्रशंसा साथै कोरस भजनहरू गाउन सक्छौ। चित्र नम्बर 38। यस नक्सामा हेर्नुहोस्, यसु अहिले स्वर्गमा हुनुहुन्छ तर एक दिन उहाँ फेरि यस संसारमा आउनुहुन्छ। उहाँ परमेश्वरमा विश्वास गर्ने उहाँका छोरा छोरीहरूलाई लिन आउनुहुनेछ। तिनीहरू सबै यसु प्रभुसँग सधैँको निम्ति स्वर्गमा बस्नको लागि जानेछन्। यसुमा विश्वास नगर्ने नयाँ जन्म नपाएका मान्छेहरूलाई यसुले लैजान सक्नुहुने छैन। ती सबै यसुलाई विश्वास नगर्ने मान्छेहरू नरक कुण्डमा जानु पर्नेछ। यसु कहिले कुन बेला आउनुहुन्छ भन्ने ज्ञान हामी कसैलाई पनि छैन। यसै कारण हामीहरू सबैजना उहाँको आगमनको प्रतीक्षा गर्दै तयारीका साथ उहाँको बाटो हेर्नु पर्दछ। के तपाईँ पनि यसुको आगमनको लागि तयार हुन्छौ? चित्र नम्बर 39। अब हामी यस चित्रमा हेरौँ। यी दुई मान्छेले रुखका सुकेका आँखाहरू जलाइरहेका छन्। असल बोटहरूले असल फल फलाउँछन् तर सुकेका आँखाहरूले कुनै फल फलाउन सक्दैनन्। हामी परमेश्वरलाई विश्वास गर्ने विश्वासीहरू पनि रुखका आँखा जस्तै हौ। यदि परमेश्वरको पवित्र आत्मा हामीमा हुनुहुन्छ भने हामीहरू पवित्र र परमेश्वरलाई मन पर्ने जीवन बिताउन सक्छौ र हाम्रा असल कामहरू चाहिँ आँगाहरूमा फलेका फलहरू जस्तै हुन्छन्। यदि हामी असल काम अद्दैनौ भने त्यो सुकेको आँगा जस्तै हुन्छौ, जसका एक दिन जम्मा अरिन्छ र आगोमा पोल्नका निम्ति फालिन्छ। त्यसकारण हाम्रो जीवनमा परमेश्वरको धेरै असल कामहरू हुन सकोस् भनेर परमेश्वरसँग हामी प्रार्थना गरौं। उहाँले नै हामीहरूका असल काम गर्नलाई मद्दत गर्न सक्नुहुनेछ। जब हामीले अरेका असल कामहरू मान्छेहरूले देख्नेछन् तब तिनीहरूले थाहा पाउनेछन् कि हामीहरूले यसलाई पछ्याउँदा छौ र उहाँलाई माया गर्दछौ। तब ती सबै मान्छेहरूले परमेश्वरलाई महिमा दिनेछन्। चित्र नम्बर 40। त्यो चित्र यस चित्रमालाको अन्तिम चित्र हो। जब यसु यस संसारमा हुनुहुँदो थियो तब उहाँले आफ्ना चेलाहरूलाई यी आज्ञाहरू दिनुभयो। उहाँले भन्नुभयो, सबै ठाउँमा जाओ, हरेक मान्छा कहाँ मेरो असल खबर पुर्याऊ। जब तिमीहरू यसो अन्याछौ म तिमीहरूको साथमा हुनेछु। मेरो प्रत्येक कुरामाथि अधिकार र शक्ति छ। यो आज्ञा उहाँलाई विश्वास गर्ने हामी सबैको निम्ति पनि हो। यदि हामी यसलाई पछ्याउँदा छौँ भने अरू मान्छेहरूलाई उहाँको बारेमा बताउन हाम्रो कर्तव्य हो। हामीले सबैलाई प्रभु येशूले हाम्रो निम्ति अरिदिनु भएको ठुलो कामको बारेमा भन्नु पर्दछ। जब हामी त्यसो अद्धा छौँ तब परमेश्वरको आत्माले हामीमा काम गर्नुहुँदछ। उहाँले हामीलाई बलियो र साहसी बनाउनु हुँदछ र हाम्रो जीवनलाई खुसी र आनन्दले भरिदिनु हुनेछ। तपाईँहरूले धीरज साथ यस सन्देशलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी आशा अद्धा छौँ कि यस सन्देशबाट तपाईँले उत्साह साथै आशिष पाएका छौ। परमेश्वरबाटको यो असल सन्देश अहिलेलाई यही सकिन्छ। यदि तपाईँहरू जीवित परमेश्वरको बारेमा अझै जान्न चाहनुहुन्छ भने नजिकको कुनै क्रिस्चियन दाजुभाइ तथा दिदी बहिनीहरूसँग वा कुनै मण्डलीमा गएर सोध्न सक्नुहुनेछ। अहिलेलाई बिदा दिनुहोस्। नमस्ते।